आजको वचनमा एउटा प्रश्नबाट सुरु गर्न चाहन्छु। साँचो ख्रिस्टियनको चिन्ह के हो? हामी ख्रिस्टका चेलाहरू हौ भनी मानिसहरूले कसरी जान्नेछन्? के हाम्रो घाँटीमा हामीले लगाएको क्रुसको लकेट हेरेर, वा हाम्रो पहिरन हेरेर? दिदी बहिनीहरूले निलो साडी लगाउँछन्, दाजुभाइहरूले सेतो सर्ट र कालो प्यान्ट, त्यसको आधारमा अथवा कपाल काटाइको एउटा कटाइको शैलीको आधारमा हामी ख्रिस्टका चेलाहरू भने मानिसहरूले कसरी जान्नेछन्? यी सबै क्षेत्रहरूमा एउटा ख्रिस्टियनको जीवनमा अवश्य पनि फरकपन भेटिन्छ, तर मानिसहरूले हामीले यसको आधारमा ख्रिस्टका चेलाहरू हुन् भने चिन्दैनन्। ख्रिस्टियनको चिन्ह भिन्न छ, फरक छ, जुन यसो आफैले दिनुभएको छ। युहन्ना 13 अध्यायको 34 र 35 पदमा यसरी लेखिएको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एकअर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हो। मानिसहरूले हामी ख्रिस्टका चेला हौ भने कसरी जान्नेछन्? जब हामी एकअर्कालाई प्रेम गर्छौँ। प्रेम नै ख्रिस्टियनलाई चिनाउने अपरिहार्य चिन्ह हो। आउनुहोस् यही सत्यतालाई अझै विस्तृत रूपमा हेरौँ। कृपया मसँगै तपाईँले पहिलो युहन्ना 3 अध्यायलाई पठाउनुहोस्। पहिलो युहन्ना 3 अध्याय, आज हामी 11 पदमा आइपुगेका छौँ र 11 पददेखि हामी 18 पदसम्म बाट हेर्नेछौँ। पहिलो युहन्ना 3 अध्यायको 11 18 पदसम्म, तपाईँ यस चर्चमा नियमित रूपमा आइराख्नु भएको छ भने तपाईँलाई थाहा छ कि हामीले पहिलो युहन्नाबाट श्रृङ्खलाबद्ध तरिकाले परमेश्वरको वचनलाई हेरिरहेका छौँ। हामीले पहिलो युहन्ना 1 अध्यायको 1 पदको 1 अध्यायको 1 पददेखि सुरु गरेर हामी आज 3 अध्यायको 11 पदमा आइपुगेका छौँ। तपाईँलाई यदि पहिलो युहन्ना भेटाउन गाह्रो भयो भने तपाईँले पछाडिको पुस्तकबाट सुरु गर्नुहोस्, प्रकाशको पुस्तक, त्यसपछि तपाईँले 2-4 पाना अगाडि पठाउनु भयो भने तपाईँले पहिलो युहन्नालाई भेटाउनुहुनेछ। र तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस् जसै म पढ्नेछु। तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। कैन जस्तो नहो, जो दुष्ट थियो, उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए अनि उसको भाइका कामहरू चाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। हामी जान्दछौँ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौँ, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ। प्रेम के हो भने हामी यसैबाट थाहा पाउँछौँ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूको निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारको धन सम्पत्ति छ र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौँ तर काम र सत्यताले प्रेम गरौँ। युहन्नाको श्रोतालाई राम्रोसँग थाहा थियो कि भातृप्रेम नै ख्रिस्टियनलाई चिनाउने अपरिहार्य चिन्ह हो। संसारले हामी ख्रिस्टियन हौ भने, हामी येशूका चेलाहरू हौ भने कसरी चिन्छन्? जब हामीसँग भातृप्रेम हुन्छ, जब हामी एकअर्कालाई प्रेम गर्छौँ। सो युहन्नाको श्रोतालाई राम्रोसँग थाहा थियो किनकि तिनीहरूले प्रेरितहरूबाट सुरुदेखि नै सुनेको सन्देश नै यही थियो। पद 11 भन्दछ कि तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो। त्यो सन्देश के हो? हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। येशूले युहन्ना 13 अध्यायमा 14 अध्यायमा उहाँ आफैले पनि भन्नुभएको छ, प्रेरितहरूबाट सुरुबाट हामीले सुनिरहेको छौँ, 2 अध्यायमै हामीले देखिरहेको छौँ यो कुरालाई कि विश्वासीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ। पारस्परिक प्रेम यो मौलिक सन्देश हो, यो नयाँ सन्देश होइन। यो जब हामी सुरुमा सुसमाचार सुन्छौँ त्यतिखेर हामीले सुन्ने भनेको यो, ख्रिस्टमा विश्वास गरेपछि हामीले एकअर्कालाई प्रेम गर्नुपर्ने हाम्रो जिम्मेवारीको बारेमा हामी सुन्छौँ। तर झुटा शिक्षकहरु आएर मुक्ति पाएको चिन्हको रूपमा भातृप्रेम आवश्यक छैन भने सिकाएका थिए। त्यसको प्रत्युत्तरमा युहन्नाले आफ्नो श्रोताहरूलाई दुईवटा कुरा बताउँछन्, जुन आजको वचनको दुईवटा बुधाहरू हुनेछन्। युहन्ना के भन्छन् आफ्नो श्रोताहरूलाई, कि कैन जस्तो नहो र दोस्रो ख्रिस्ट जस्तो हो। सो पहिलो कैन जस्तो नहो र दोस्रो ख्रिस्ट जस्तो होस्। सो प्रेमको सन्दर्भमा युहन्नाले हामीलाई दुईवटा कुरा गर्न बताइरहेका छन्। सो प्रेमको एउटा नकारात्मक एउटा उदाहरण भनेको कैन हो, ऊ घृणाको पात्र हो भने प्रेमको एउटा सकारात्मक उदाहरण भनेको ख्रिस्ट हुनुहुन्छ, जो प्रेमको पात्र हुनुहुन्छ। तपाईँलाई याद छ पद दसको अनुसार सारा मानिसलाई खालि दुईवटा सन्तानमा विभाजन गर्न सकिन्छ, दुईवटा सन्तानमा, परमेश्वरको सन्तान र दियाबोलसको सन्तान। र परमेश्वरको सन्तानलाई ख्रिस्टले प्रतिनिधित्व गर्नुहुन्छ भने दियाबोलसको सैतानलाई कैनले प्रतिनिधित्व गर्दछ। ख्रिस्टको परिवारलाई प्रेमले वर्णन गरेको हुन्छ भने कैनको सन्तानलाई घृणाले वर्णन गरेको हुन्छ। हरेक मानिसको आचरण कि त कैनको जस्तो हुन्छ कि त ख्रिस्टको जस्तो हुन्छ, कि त हामी प्रेम गर्छौँ कि त हामी घृणा गर्छौँ। यो प्रेम र घृणा बीच त्यहाँ अर्को स्थान छैन, म कसैलाई प्रेम पनि गर्दिनँ म कसैलाई घृणा पनि गर्दिनँ भनेर तपाईँ भन्नु होला मुखले, तर तपाईँ के बोलिराख्नु भएको छ त्यसको कुनै अर्थ लाग्दैन। कि त तपाईँ प्रेम गर्नुहुन्छ कि त तपाईँ घृणा गर्नुहुन्छ। यदि तपाईँले कसैलाई प्रेम गर्नुहुन्न भने तपाईँले स्वाभाविक रूपमा उसलाई घृणा गर्नुहुँदैछ, यदि तपाईँ कसैलाई घृणा गर्नुहुन्छ भने स्वाभाविक रूपमा तपाईँले उसलाई प्रेम गर्नु हुँदै छैन। कैन र ख्रिस्टको बाहेक त्यहाँ अर्को तेस्रो समूह छैन। र युहन्ना भन्छन् पहिलो बुधामा कि कैन जस्तो नहो। पद बाह्रमा हेर्नुहोस् न, कैन जस्तो नहो जो दुष्ट थियो, कैन जस्तो दुष्ट नहो भन्नु गर्छ। सो कुन अर्थमा कैन दुष्ट थिए, उत्पत्ति चारदेखि एकदेखि बाह्र पद पठाउनुहोस् न, अघि भर्खरै हामीले सुनेका थियौँ फेरि पनि त्यहाँ एकपल्ट हेरौँ। उत्पत्ति चार अध्यायलाई तपाईँले आफ्नै एउटा आउला, यो पहिलो युहन्नाको तिन अध्यायमा राख्नुहोस् अथवा केही चिन्ह लगाइराख्नुहोस्, पछि फर्किन सहिलो हुन्छ। र अहिले भने उत्पत्ति चार अध्यायको एकदेखि एघार पदलाई पठाउनुहोस्। आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन् परमप्रभुको सहायताले एक पुरुष जन्माए। फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्, हाबिल भेडाको ठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भयो। सो केही समय बितेपछि कैनले परमप्रभु कहाँ भूमिको उब्जनीबाट केही ल्याए, तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले बिहाएका पाठहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो तर कैन र उनको भेटी ग्रहण गर्नु भएन, यसैले कैन ज्यादै रिसाए र उनको मुख अध्यारो भयो। तब परमप्रभुले कैनलाई भन्नुभयो त किन रिसाउँछस्, तेरो मुख किन अध्यारो छ, यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहणयोग्य हुँदैनस् र, तर यदि तैँले ठिक काम गरिनस् भने त पाप तेरो ढोकैमै ढुकी बस्छ, त्यसको इच्छा त प्रति हुन्छ तर तैँले त्यसलाई अधीन गर्नै पर्छ। कैनले आफ्ना भाइ हाबिललाई भने आऊ हामी बाहिर खेतमा जाउँ। जब तिनीहरू खेतमा थिए तब कैनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। तब परमप्रभुले कैनलाई सोध्नुभयो तेरो भाइ हाबिल कहाँ छ, तिनले भने मलाई थाहा छैन, कम मेरो भाइको गोठालो हो र। परमप्रभुले भन्नुभयो यो तैँले के गरिस्, तेरो भाइको रगतको भूमिबाट मलाई दुहाई, तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ, त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उगार्यो। तैँले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन, त पृथ्वीमा एक बिना चयनको डुलुवा हुनेछस्। सो कैन कुन अर्थमा दुष्ट थिए स्पष्टसँग देख्दछौँ हामी यहाँ। कैनको आचरणले एउटै शब्दमा सारांशित गर्दा के हुन्छ, घृणा। कैनले आफ्नो भाइलाई घृणा गर्यो, कैन जस्तो नहो। कैनले आफ्नो भाइलाई प्रेम गर्न सकेन, आफ्नो भाइलाई घृणा गर्यो, र त्यो घृणाले आफ्नो भाइको हत्यातर्फ डोर्यायो। कैनले आफ्नो भाइको हत्या गर्यो र युना सोध्दछन् अब हामीलाई फेरि पहिलो युना ती नदेमा कि उसले आफ्नो भाइको हत्या किन गर्यो हाबिल दुष्ट भएको कारण होइन तर त्यसको ठ्याक्क विपरीत कैन दुष्ट भएको कारण किनकि उसका आफ्ना कामहरू दुष्ट थिए अनि उसको भाइका कामहरू चाहिँ धार्मिक थिए कैनका कामहरू कुन अर्थमा दुष्ट थिए उत्पत्ति चारले हामीलाई ठ्याक्कै सङ्केत गरेको छैन तर हिब्रू 11:4 यसरी भन्दछ विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझ ग्रहणयोग्य बलि चढाए र त्यसद्वारा नै हाबिल धर्मी ठहरियो सो हाबिललाई कैनदेखि एउटै कुराले भिन्न बनायो र त्यो हो विश्वास कैनले हाबिललाई एक विश्वासी भाइलाई घृणा गर्यो त्यसरी नै आज संसारले ख्रिस्टियनहरूलाई घृणाको लक्ष्य बनाउँदछन् जसरी कैनले हाबिललाई घृणा गर्यो त्यसरी नै आज संसारले हाबिल जस्ता ख्रिस्टियनहरूलाई घृणा गर्दछन् युना भन्छन् अब पद 13 कि भाइ हो संसारले तिमीलाई घृणा गर्दा अचम्म नमान किन अचम्म नमान्ने किनकि संसार कैनको सन्तति हुन् कैनको वंशको हुन् कैनको सन्तान हुन् संसार कैनको चालमा हिँड्दछन् यहुदा 1:1 हामीलाई त्यही भन्दछ कैनले हाबिलप्रति जस्तो दुष्ट व्यवहार गरे संसारले सन्तहरूप्रति त्यस्तै व्यवहार गर्दछन् सो कैनले हाबिललाई किन घृणा गरे संसारले हामीलाई किन घृणा गर्छन् पद 14 हामीलाई भन्दछ पद 14 कि हामी जान्दछौँ कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौँ किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौँ जसले प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ संसार घृणाले भरिपूर्ण छ किनकि संसारको वास्तविक आत्मिक अवस्था मृत्यु हो मृत्युबाट पार भएर जीवनमा सरिसकेकाहरूले अन्धकारबाट ज्योतिमा ल्याइसकेकाहरूले भाइलाई प्रेम गर्छ तर जसले प्रेम गर्दैन त्यो मृत्युमै रहिरहन्छ त्यो मानिस आजै पनि मृत्युबाट पार भएर जीवनमा सरिसकेको छैन युना भन्छन् कि तिमीहरू कैन जस्तो नहौ कैनको आचरण पापमा मरेको मानिसको आचरण हो कैनले आफ्नो भाइलाई किन घृणा गर्यो किनकि कैन पापमा मरेको छ आज ख्रिस्टियनहरूले आफ्नो भाइलाई किन घृणा गर्न मिल्दैन किनकि उनीहरू त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छन् घृणा पुरानो पाप स्वभावसँग यो यसको सम्बन्ध हुन्छ नयाँ स्वभावसँग घृणाको सम्बन्ध नयाँ स्वभावसँग त प्रेम गाँसिएको हुन्छ जसले घृणा गर्छ अथवा जसले प्रेम गर्दैन त्यो मृत्युमा अझै पनि मृत्युमा रहिरहेछ त्यो अझै पनि मृत्युमा छ अन्धकारमा छ र यो मृत्यु आत्मिक मृत्यु हो आत्मिक रूपमा मर्नु भनेको परमेश्वरसँग सम्बन्ध र सङ्गतिबाट अलगिनु हो सो परमेश्वरको जीवन नहुनु हो सो आत्मिक रूपमा मरेकाहरूले दाजुभाइहरूलाई प्रेम गर्न सक्दैन के गर्छ घृणा गर्छ र युना भन्छन् 15 कि आफ्नो दाजुभाइले घृणा गर्ने हरेक हत्यार यो साधारण कुरा छैन यहाँ डिसलाइकको कुरा मलाई फलाना मन पर्दैन भन्ने कुरा भइरहेको छैन हत्यारा हो यो त घृणा गर्ने र हत्या गर्नेको अभिप्राय एउटै हुन्छ जब हामी कसैलाई घृणा गर्छौँ हामी चाहन्छौँ कि त्यो मानिसको अनुहार फेरि पनि दोहोऱ्याएर कहिले हेर्न नपरोस् त्यही भन्छौँ हामी होइन र फलानाको अनुहार त फेरि पनि कहिले पनि दोहोऱ्याएर हेर्न नपरोस् को छाया पनि हामी देख्न चाहँदैनौँ यसको अर्थ यही लाग्छ कि त्यो मानिसको अस्तित्व यस पृथ्वीबाट हराओस् भन्ने हामीले भनिरहेको छौँ नष्ट होस् र यस्तो अभिप्राय लिनु भनेको हत्याराको आचरण हो सो युना थप्छन् र कुनै हत्यारासँग अब अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ फेरि यसको अर्थ यो होइन कि हत्याराले क्षमा पाउँदैन यद्यपि उसले आफ्नो पाप पश्चाताप गर्छ हत्याराले पनि क्षमा पाउँछ वचन अनुसार उसको पनि पाप क्षमा हुन्छ यदि उसले आफ्नो पाप स्वीकार गर्छ भने तर यदि कसैले आफू ख्रिस्टियन हुँ भने दावी गर्छ परिचय दिन्छ म ख्रिस्टियन हुँ भने भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने भौतिक रूपमा आत्मिक रूपमा आफ्नो भाइको क्षति गर्छ भने यसले यही प्रमाणित गर्छ कि यस्तो व्यक्तिसँग अनन्त जीवन रहँदैन यस्तो व्यक्तिसँग अनन्त जीवन हुँदैन, ऊ त मृत्युमै छ, ऊ त मरेको अवस्थामै छ। भाइको हत्यार हो, ऊ कैनको सन्तान हो, र युना भन्छन् क्रिस्चियनहरू कैन जस्तो नहो, ऊ पापमा मरेको थियो त्यसकारण उसले घृणा गर्यो, तर तिमीहरू त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौ, त्यसकारण आफ्ना दाजुभाइहरूलाई प्रेम गर, तिमीहरू ख्रिस जस्तो भनेर युनाले यहाँ जोड दिइरहेको छन्। प्रेमको सन्दर्भमा कैन जस्तो नहो, त्यो प्रेमको नकारात्मक एउटा पात्र हो, उसलाई नपछ्याओ। आज संसारले कैनलाई पछ्याउँछ, तर तिमीहरू संसार होइनौ, तिमीहरू संसारमा छौ तर संसारको होइनौ, तिमीहरू मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौ, तिमीहरूमा परमेश्वरको जीवन छ, तिमीहरूले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ। कसरी, कस्तो प्रेम? ख्रिस्टले जस्तो प्रेम गर्यो। र युहन्ना हामीलाई भन्छन् वचनको दोस्रो बुदामा कि तिमीहरू कैन जस्तो नहो तर ख्रिस्ट जस्तो हो, ख्रिस्ट जस्तो हो। पद 16-18 हेर्नुहोस् न, युहन्ना चाहन्छन् कि हामीले ख्रिस्टले जस्तो प्रेम गर्नुपर्छ। सो हाम्रो प्रेमको स्रोत नै ख्रिस्ट हुनुहुन्छ। सो ख्रिस्टले कसरी प्रेम गर्नुभयो हामीलाई? पद 16 के भन्दछ, प्रेम के हो भने हामी यसैबाट थाहा पाउँछौँ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो, र हामीले पनि आफ्नो दाजुभाइको निम्ति आफ्नो प्राण दिनुपर्छ। ख्रिस्टको प्रेम बलिदान स्वरूप प्रेम थियो। उहाँले खालि मुखले मात्र प्रेम गर्नुभयो होइन, उहाँको प्रेम आई लभ यु मै सीमित थिएन, तर उहाँले व्यवहारिक रूपमा प्रेम गर्नुभयो, उहाँले निस्वार्थ प्रेम गर्नुभयो। कसरी प्रेम गर्नुभयो? ख्रिस्टले आफैलाई हाम्रो निम्ति उहाँले बलि गर्नुभयो, आफ्नो प्राण दिनुभयो। ख्रिस्टको प्रेम क्रुसमा प्रदर्शन भएको छ। ख्रिस्टले हामीलाई प्रेम गर्नुहुन्छ कि हुन्न भन्ने कुराको प्रमाण नै क्रुस हो। येशू ख्रिस्टको क्रुसले एकदमै ठुलो ध्वनिका साथ, ठुलो गुन्जायमान आवाजको साथ यही घोषणा गरिरहेका छन् कि यस ख्रिस्टले हामीलाई प्रेम गर्नुहुन्छ। यद्यपि हामी अयोग्य थियौँ, हामी उहाँको प्रेमको लायकको थिएनौँ, हामी ख्रिस्टको प्रेमको लायकको थिएनौँ, हामी वास्तविक रूपमा पूर्ण रूपमा हामी अयोग्य थियौँ, यद्यपि ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। उहाँले हामीलाई हाम्रो जीवनलाई जोखेर को प्रेम गर्न पाउने लायकको छ को लायकको छैन भन्ने त्यसरी उहाँले एउटा अनुसन्धान गरेर अवलोकन गरेर नापजोख गरेर उहाँले हामीलाई प्रेम गर्नुभएको होइन। हामी आम मानिस छ र परमेश्वर क्रोध मुनि थियौँ, हामीले उहाँको विरुद्धमा पाप गरेका थियौँ, हाम्रो व्यवहार हाबिलको जस्तो थिएन, हामी हाबिल जस्तो थिएनौँ, हामी वास्तवमा कैन जस्तो थियौँ, हामी भाइको हत्यारा थियौँ, हामी क्रोधले भरिपूर्ण मानिस, ईर्ष्या डाले भरिपूर्ण मानिस, हामी जस्तो निकम्मा तुच्छ पापीहरूलाई अयोग्य मानिसलाई येशूले प्रेम गर्नुभयो। र युहन्ना चाहन्छन् कि येशूका चेलाहरूले दाजुभाइहरूलाई येशूले जस्तो प्रेम गर्न आवश्यक छ। यदि तपाईँ येशूको चेलाहरूमध्ये हुनुहुन्न भने तपाईँले दाजुभाइलाई प्रेम गर्नभन्दा पहिले तपाईँलाई त यो प्रेमको आवश्यक छ, येशू ख्रिस्टको प्रेमको खाँचो छ। सबभन्दा पहिले तपाईँले येशूको प्रेम पाउन आवश्यक छ। सो तपाईँलाई ख्रिस्टको प्रेमको किन खाँचो छ? किनकि तपाईँ बाँकी मानिस चाहिँ परमेश्वरको क्रोध मुनि हुनुहुन्छ, परमेश्वरको क्रोध मुनि, परमेश्वर मानिस जातिसँग रिसाउनु भएको छ। किन? रोमी 1:18 यसरी भन्दछ हामीलाई कि परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यतालाई तिनीहरूको अधर्मले दबाइरहेका छन्। परमेश्वरको विषयमा जान्न नसकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएको थोकरमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए र तिनीहरूको मुख मूर्ख मन झन् अध्यारो भयो। बुद्धिमान छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर, घस्टने जीवित जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साथ भेट गरे। परमेश्वरले मानिसलाई उहाँको महिमाको निम्ति बनाउनु भयो, तर मानिसले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्। मानिसले परमेश्वरलाई भन्दा बढी तिनीहरूले तिनीहरूको आफ्नै पाप र भक्तिहीनता नै रोजे रुचाए, त्यसकारण मानिस परमेश्वरको क्रोध मुनि छन् र नर्कसम्मै हुनेछन्। तर सुसमाचार यही हो, सृष्टिकर्ता परमेश्वर, न्यायी र पवित्र परमेश्वर, प्रेमिलो परमेश्वर पनि हुनुहुन्छ। उहाँले प्रेम गर्नुभयो र प्रेममा परमेश्वरले येशु ख्रीष्टलाई आजभन्दा 2000 वर्ष पहिले संसारमा पठाउनु भयो। येशु ख्रीष्ट आउनुभयो, सिद्ध मानिसको रूपमा जन्म लिए आउनुभयो, सिद्ध जीवन जिउनुभयो र प्रतिस्थापनको मृत्यु क्रुसमा मर्नुभयो र तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो। र मित्रहरू, परमेश्वरको क्रोधबाट बस्नलाई तपाईँलाई यस प्रेमको खाँचो छ, तपाईँलाई येशु ख्रीष्टको प्रेमको खाँचो छ। सो यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने यस बिहानी आफ्नो पाप स्वीकार गर्नुहोस् र ख्रीष्टमा विश्वास गर्नुहोस्। सो येशूले हामीलाई कसरी प्रेम गर्नुभयो कि उहाँले बलिदान स्वरूप प्रेम गर्नुभयो, उहाँले आफैलाई क्रुसमा दिनुभयो। यदि ख्रीष्टले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि आफ्नो दाजुभाइको निम्ति आफ्नो प्राण दिनुपर्छ। ख्रीष्ट जस्तो किन प्राण दिने? क्षमादान कमाउनुको निम्ति होइन, हामी हाम्रो भाइहरूको निम्ति, उनीहरूको पाप क्षमाको निम्ति, उद्धारको निम्ति क्रुसमा फेरि मर्दैनौँ। येशूले त्यो त कमाइसक्नु भएको छ, येशूले आफ्नो प्राण हाम्रो पाप क्षमाको निम्ति उहाँले दिइसक्नु भएको छ। ख्रीष्टले जस्तो प्रेम हामीले आफ्नो प्राण दिनुपर्छ भन्नुको अर्थ यही हो कि हामीले बलिदानपूर्ण प्रेम गर्न आवश्यक छ। जब हामी चर्चका एकजना दाजुभाइ दिदीबहिनीलाई एक आपस हामी प्रेम गर्छौँ, हामी यसरी सोध्दैनौँ कि मलाई के फाइदा हुन्छ यो गरेमा, मलाई के मिल्छ, त्यसरी हामी भन्दैनौँ। हामी निस्वार्थ प्रेम गर्छौँ, हामी आफ्नो फाइदा खोज्दैनौँ, जसरी ख्रीष्टले आफ्नो फाइदा खोज्नु भएन, मलाई यसमा के छ उहाँले भन्नुभएन, तर उहाँले बलिदान स्वरूप हामीलाई प्रेम गर्नुभयो र त्यो प्रेम हामी चाखेका हामी मानिसहरूले, हामीले दाजुभाइहरूलाई पनि त्यही प्रेम हामीले गर्नुपर्छ। बलिदान स्वरूप प्रेम, निस्वार्थ प्रेम, आफ्नो फाइदा खोज्ने होइन तर आफ्नो भाइहरूको फाइदा खोज्ने प्रेम। हामीले हेर्दैछौँ कैनको जीवनबाट, कैन जस्तो नहो, कैनले आफ्नो भाइलाई घृणा गर्यो र त्यसले मृत्युतर्फ डोर्यायो। घृणाले अरूको जीवन लिन्छ, तर हामीले येशूलाई हेर्दैछौँ, येशूको प्रेमलाई। येशूले प्रेम गर्नुभयो र अरूको निम्ति उहाँले आफ्नो जीवन दिनुभयो। सो घृणाले जीवन लिन्छ, प्रेमले जीवन दिन्छ। येशूले प्रेम गर्नुभयो र उहाँले जीवन दिनुभयो। घृणाले जहिले पनि अर्काको कुभलो चिताउँछ, तर प्रेमले अर्काको भलाइ सोच्छ। कैनले हाबिलको कुभलो चितायो, तर ख्रीष्टले हाम्रो भलो चिताउनु भयो। र यहुन्ना हामीलाई भन्छन् कि हामी ख्रीष्टका परिवार भएको कारणले गर्दाखेरि, परमेश्वरको सन्तान भएको कारणले गर्दाखेरि, हामी एकअर्कासँग हाम्रो दाजुभाइको सम्बन्ध छ, हामी एकअर्काको गोठालो भने हाम्रो जीवनमा घृणा होइन, प्रेम भेटिनुपर्छ। यो त नयाँ गरी जन्मेको मानिसको चिन्है हो। वास्तवमा हामी ख्रिस्टियन हौ भन्ने चिन्है नै यही हो, एउटै चिन्ह कि हामी हाम्रो दाजुभाइहरूलाई प्रेम गर्छौँ, हामी हाम्रो दाजुभाइलाई प्रेम गर्छौँ। यद्यपि हामी फरक छौँ, हाम्रो विचार रुचि फरक छ, हाम्रो छनौटहरू फरक छ, हाम्रो उमेर फरक छ, जात फरक छ, हाम्रो कति संस्कृति फरक होला, तर पनि हामी एकअर्कालाई प्रेम गर्छौँ। तपाईँलाई थाहा छ, एउटा सामाजिक क्लब होस्, फुटबलको क्लब होस्, एउटा सामाजिक सञ्जाल समुदाय जेसुकै होस्, तिनीहरू पनि एकअर्कालाई प्रेम गर्छन् नि, होइन र? एकअर्कालाई प्रेम गर्नु नयाँ गरी जन्मिनु आवश्यक छ र? बौद्ध धर्मावलम्बीहरूले बौद्ध धर्मले तिनीहरूलाई प्रेम गर्छ, होइन र? एउटा हिन्दूले हिन्दूलाई प्रेम गर्छ, येशूले भन्नुहुन्छ एउटा छोरले छोरलाई प्रेम गर्छ। तर उनीहरूले एकअर्कालाई किन प्रेम गर्छन्? उनीहरूको प्रेमको बिचमा के छ त्यो कुरो? केन्द्रीय कुरो के छ? साझा कुरो के छ? कि त तिनीहरूको उमेर हो, कि त तिनीहरूको रुचि हो, तिनीहरूको छनौट हो? धर्म हुनसक्छ, राजनीति हुनसक्छ, सामाजिक स्तर हुनसक्छ, धन सम्पत्ति, सुन्दरता, विभिन्न कुरा हुनसक्छ। साझा कुरो केही हुन्छ जब मानिसहरूले एकअर्का प्रेम गर्छ। तर हाम्रो बिचमा साझा कुरो के छ? उमेर होइन, संस्कृति होइन, हाम्रो रुचि होइन, हाम्रो जात होइन, तर प्रेम, ख्रीष्टको प्रेम। ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो, त्यस कारण हामी एकअर्कालाई प्रेम गर्छौँ। सामाजिक सञ्जाल र चर्च बिचको भिन्नता यही छ। सामाजिक सञ्जाल मानिसहरू जोडिन्छन्, सदस्य बन्छन्, किनकि त्यहाँले आफूले भनेको कुराहरू उनीहरूले पाउँछन्, आफू केन्द्रित प्रेम हुन्छ त्यहाँ। तर हामी चर्चमा त्यो कुरा लागू हुँदैन। हामी यस कारण एकअर्का हामी प्रेम गर्छौँ किनकि ख्रीष्टले हामीलाई प्रेम गर्नु, बलिदान स्वरूप प्रेम, गाह्रो छ एकअर्कालाई प्रेम गर्नु, सहनुपर्छ, क्षमा गर्नुपर्छ, एकअर्काको भार उठाउनु पर्छ, तर पनि हामी प्रेम गर्छौँ किनकि ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो। के भाइहरूप्रतिको तपाईँको प्रेम बलिदानपूर्ण छ? यस बिहानी तब जब तपाईँ विचार गर्नुहुन्छ कि तपाईँले आफ्नो तर्फबाट आफ्नो भाइहरूको निम्ति तपाईँले त्याग गर्नुभएको छ, के त्याग गर्नुभएको छ तपाईँले? आफू जस्तो मानिसलाई प्रेम गर्नु एकदमै सजिलो छ, जसलाई तपाईँ मन पराउनुहुन्छ उसलाईको लागि उसलाई प्रेम गर्नु एकदमै सजिलो छ, उसको लागि तपाईँ खर्च गर्न तपाईँलाई कति पनि अप्ठ्यारो हुँदैन। तर तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने यो तपाईँको परिवार हो अनि तपाईँको जिम्मेवारी, तपाईँ एकअर्काको गोठालो हो वास्तवमा। यसरी नभन्नुहोस् कि के म मेरो भाइको गोठालो हुँ र, जसरी कहिले भनेको थियो कहिलेलाई सोध्नुमा तेरो भाइ कहाँ छ। हामी एकअर्का गोठालो हौँ, एकअर्काप्रति हाम्रो जिम्मेवारी छ, यो तपाईँको प्राथमिक परिवार हो, तपाईँले यस परिवारका सदस्यलाई प्रेम गर्नुपर्छ। यद्यपि तपाईँ एकदमै व्यस्त हुनुहुन्छ कि तपाईँले आफ्नो भाइको निम्ति समय निकाल्नु भएको छ, सँगै भेट्न, प्रार्थना गर्न, आत्मिक भलाकुसारी गर्न, के तपाईँले आफ्नो भाइको निम्ति पैसा खर्च गर्नुभएको छ? खाँचो होला कसैलाई, आफ्नो शक्ति खर्च गर्नुभएको छ आफ्नो भाइको निर्माणको लागि? कतिजनालाई चर्चमा आउनलाई लिफ्ट दिनुपर्ने आवश्यक हुन्छ किनकि सबै ठाउँमा गाडीको सुविधा छैन, कति कुना काप्चोबाट पनि आउनुहुन्छ, के तपाईँले आफ्नो भाइको पेट्रोल खर्च गर्न तयार हुनुभएको छ आफ्नो भाइलाई चर्चमा ल्याउनको निम्ति? तपाईँ नजिक हुनुहुन्छ, तपाईँलाई सजिलो हुन्छ चर्च आउन, तर टाढा एक डेढ घन्टाको बाटो आउने लगाएर आउने मानिसहरू भन्छ, उनीहरूको बारेमा तपाईँले कहिले सोच्नुहुन्छ कि तपाईँले आफ्नो सम्पत्ति आफ्नो भाइहरूको भलाइको निम्ति खर्च गर्नुभएको छ? पद 17 हामीले एकदमै ठुलो यहाँनिर चेतावनी दिएछ, कसैसित संसारको धन सम्पत्ति छ भने र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ? तपाईँ भन्नुहुन्छ म परमेश्वरलाई प्रेम गर्छु, परमेश्वरले मलाई प्रेम गर्नुभयो, तर तपाईँ आफ्नो दाजुभाइलाई प्रेम गर्न सक्नुहुन्न भने तपाईँमा कसरी परमेश्वरको प्रेम बास गर्छ? तपाईँ कसरी तर्क गर्नुहुन्छ, कसरी जवाफ दिनुहुन्छ? यो तपाईँ आफ्नो भाइहरूको निम्ति तपाईँ आफ्नो समय, आफ्नो पैसा, आफ्नो स्रोत साधनहरू, सम्पत्ति, शक्ति खर्च गर्न तयार हुनुहुन्न भने के तपाईँ आफ्नो भाइको वास्ता गर्नुहुन्छ? कतै तपाईँ अति व्यस्त त हुनुहुन्न कि तपाईँलाई अरूको निम्ति समय नै छैन, मेरो यो गर्नु छ, त्यो गर्नु छ, मेरो बारेमा, मेरो लुगा धुनुपर्छ, मेरो एडमिसन गर्नु छ, मलाई फलानासँग भेट्नु छ, डिस्काउन्ट छ, मलाई चर्चको निम्ति समय छैन, विश्वाससँग भेट्नको निम्ति मलाई फुर्सद छैन, कतै तपाईँको आचरण त्यस्तो त छैन। कतै तपाईँलाई आफ्नै आरामदायिता त प्यारो भइरहेको छैन। युना भन्छन् मेरा साना बालकहरू वचन वा मुखले मात्र हामी प्रेम नगरौँ। मुखले भन्न सजिलो छ तर काम र सत्यतामा हामी प्रेम गरौँ, हामी व्यवहारमा देखाउँ। यदि म मेरो श्रीमतीलाई शनिबारको दिन बिहान 7:30-8 उठेर आई लभ यु भन्छु तर हप्ताभरि उसको वास्ता गर्दिनँ भने त्यसले के फाइदा हुन्छ र? हप्तामा एकचोटि लाइलाइ हुन्छ तर मेरो हप्ताभरिको व्यवहार चाहिँ छैन भने त्यसले केही पनि फाइदा गर्दैन, त्यसले कति पनि निर्माण गर्दैन मेरो श्रीमतलाई। मुखले भनेर केही हुनेवाला छैन, व्यवहारमा गरेर देखाउनुपर्छ। यसुले खालि मुखले मात्र हामीलाई प्रेम गर्नु भएन, उहाँले व्यवहारमा देखाउनु भयो कि उहाँले आफैलाई क्रुसमा बलि गर्नुभयो। तर आज हामीले आफ्नो भाइको निम्ति क्रुसमा मर्न त पर्दैन, त्यो बोलावट हामीमा नहोला, तर सानो सानो कुराहरू खाँचोमा परेको छ भने भाइलाई सहयोग गर्ने, यो आर्थिक खाँचोदेखि लिएर यो सबै खाँचो हुनसक्छ। यदि तपाईँ आत्मिक क्षेत्रमा बलियो हुनुहुन्छ भने कमजोर भाइहरूलाई तपाईँ चेला पर्मा हुर्काउनुहोस्। यदि तपाईँसँग सम्पत्ति छ भने अरूलाई सहयोग गर्नुहोस्, बाँड्नुहोस्। यदि तपाईँसँग समय छ भने कोही बिरामी हुन्छ भने भेट्न जानुहोस्, फोन गर्नुहोस्, प्रार्थना गर्दैछु हामी तपाईँको साथमा छौँ, प्रेम देखाउनुहोस्। यो स्वाभाविक कुरा हुनुपर्ने, यो त हाम्रो जीवनशैली हुनुपर्ने हो। प्रेम त एकअर्काप्रतिको वास्तवता त साधारण कुरा हुनुपर्ने, तर किन छैन हामी बिचमा? यो किन यो एकदमै विरल कुरा भइरहेको छ? अनौठो कुरा पनि रहेको छ। हामीले हाम्रो चर्चको करारमा पनि हामीले प्रतिज्ञा गरेको छौँ कि हामी भातृप्रेम कायम राख्नेछौँ। हरेक महिनाको पहिलो शनिबार हामी त्यो चर्चको करार हामी नवीकरण गर्दछौँ। कतै त्यो मुखमै त सीमित छैन, त्यो व्यवहारमा देखिएको छ कि साँच्चै हामीले भातृप्रेम कायम राखेका छौँ। आज यो सबै कुराहरू मलाई तपाईँसँग रिस उठेको कारणले भनिरहेको छैन, तपाईँसँग म दुःखी भएको कारणले भनिरहेको छुइनँ, तर परमेश्वरको वचनले यही भन्दैछ हामीलाई, प्रेमित्रहरू हामी क्रिस्चियन हौँ भने संसारलाई कसरी चिन्छ कि हामी एकअर्कालाई प्रेम गर्छौँ? अनि त्यो प्रेम व्यवहारमा देखिन्छ, खालि मुखले मात्र होइन, खालि फेसबुकमै सीमित प्रेम होइन, व्यवहारमा शारीरिक रूपमा फिजिकल्ली हामी भेट गर्छौँ एकअर्कालाई, प्रार्थना गर्छौँ एकअर्काको, हामी भार उठाउँछौँ, वास्ता गर्छौँ, तपाईँको समस्या मेरो समस्या, मेरो समस्या तपाईँको समस्या बनाउँछौँ। हामी एउटै परिवार हौँ, एउटै शरीरको अङ्गहरू हौँ, कुनै सामाजिक सञ्जाल होइन, यो चर्च हो, ख्रिस्टका परिवार हो, ख्रिस्टको शरीर हो, र शरीर एक आपसमा मिलेको हुन्छ, एक शरीरले एकअर्कालाई घृणा गर्दैन, एकअर्कालाई प्रेम गर्छ। म मेरो चर्चलाई प्रेम गर्छु मात्र नभन्नुहोस् तर व्यवहारमा देखाउनुहोस्। मृत्युबाट पार भएर जीवनमा सरिसकेकाहरू क्रिस्चियनहरू क्रिस्चियन सङ्गतिको निम्ति भोकाउँछन्। अब यो त तपाईँ मरेको अवस्था हुनुहुन्न, तपाईँ जीवित पारिनु भएको छ भने अब तपाईँ क्रिस्चियन सङ्गतिको तपाईँलाई भोक हुन्छ, भोक तिर्खा लाग्छ, तपाईँलाई तिर्सित हुनुहुन्छ तपाईँ क्रिस्चियन सङ्गतिलाई लिएर। सङ्गति आउने कुरा तपाईँको निम्ति भार बन्दैन, नभयो ड्युटी बन्दैन, भयो तपाईँको निम्ति त आनन्दको कुरा हुन्छ। मृत्युबाट पार भएर जीवनमा सरिसकेकाहरू एकसाथ भेला हुन छाड्दैनन्, तर सँगै मिलेर आराधना गर्न, प्रार्थना गर्न, आत्मिक भलाकुसारी गर्न रुचाउँछन्, किनकि तिनीहरूले एकअर्कालाई अब निस्वार्थ प्रेम गर्छन्, र तिनीहरूको प्रेमको आदर्शको मोडलको ख्रिस्ट हुनुहुन्छ। तपाईँको बारेमा यसरी भन्न सकिन्छ कि फलानाको चर्चप्रति प्रेम हेर न, कति ख्रिस्ट झल्काउने खालको प्रेम छ, कति बलिदान स्वरूप प्रेम छ, कति निस्वार्थ प्रेम छ, कति चर्चप्रति समर्पित, कति व्यस्त छ, अध्ययनमा व्यस्त छ, काममा व्यस्त, तर पनि विश्वासको बेलामा ऊ उपस्थित हुन छोड्दैन भन्न सकिन्छ तपाईँको बारेमा? ऊ व्यस्त छ तर पनि उसले आफैलाई अरूहरूसँग भेट्नको निम्ति समय जुटाउँदछ, अरूहरूको वास्ता गर्छ, आफ्नोभन्दा बढी अरूको वास्ता गर्छ भनेर तपाईँको बारेमा भन्न सकिन्छ? कि तपाईँ यस्तो मानिस हो कि मलाई कसैले पनि भेट्दैन, मलाई कसैले पनि फोन गर्दैन, म बिरामी भएँ, मलाई कसैले पनि हेर्न आएन, भेट्न आएन, कति तपाईँ आफ्नै बारेमा त सोचिरहनु भएको छैन। हामी अरू केन्द्रित हुनलाई, अरूको खाँचो हाम्रो खाँचोभन्दा अगाडि राख्ने निम्ति बोलाइएका छौँ, कतै हाम्रो आफ्नै खाँचोले अरूको खाँचो त हामीलाई नदेख्ने बनाएको छैन, कतै हामी स्वार्थी जीवन त जिइरहेको छैनौँ। बाइबलले भन्दछ, हामीले स्पष्टसँग भन्दछ कि मुखले मात्र हामी प्रेम नगरौँ तर सत्यताले प्रेम गरौँ, कामले प्रेम गरौँ, व्यवहारले प्रेम गरेर देखाऊ। सो हामीमा कस्तो आचरण छ, हाम्रो जिआई कस्तो छ, हाम्रो एकअर्काप्रतिको सम्बन्ध कस्तो छ, के देखाउँछ यसले, कैनको आचरण देखाउँछ या ख्रिस्टको प्रेम झल्किन्छ? तपाईँलाई थाहा हुनुपर्छ, बाल्टीमा जे बोकिन्छ मानिसहरूसँग ठोकिँदाखेरि त्यही पोखिन्छ। यदि तपाईँले बाल्टीमा दुध बोक्नु भएको छ भने, मानिससँग ठोक्किनु भयो भने त्यो बाल्टीबाट दुधै पोखिन्छ। यदि तपाईँले बाल्टीमा पानी बोक्नु भएको छ भने, मानिससँग ठोक्किनु भयो भने पानी नै पोखिन्छ। जे पोखिन्छ त्यसैबाट थाहा हुन्छ कि बाल्टी के को, बाल्टी के को, त्यसैबाट थाहा हुन्छ दुधको बाल्टी हो कि पानीको बाल्टी हो। मानिसको आचरणको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। साधारणतया मानिसहरूप्रतिको तपाईँको एउटा स्वभाव, एउटा प्रतिक्रिया, स्वभाव त कस्तो हुन्छ त्यसले देखाउँछ, तपाईँको जीवनबाट के पोखिन्छ त्यस्तो देखाउँछ तपाईँको बारेमा, तपाईँ मानिसहरूको सम्बन्धमा कसरी रियाक्ट गर्नुहुन्छ त्यसले देखाउँछ, कि त कैनको आचरण, कि त ख्रिस्टको आचरण, कि त घृणा, कि त प्रेम, बिच स्थान छैन, फेरि न्युट्रल ग्राउन्ड, त्यो मिडल ग्राउन्ड छैन, कि त तपाईँ घृणा गर्नुहुन्छ आफ्नो भाइलाई, कि त तपाईँ प्रेम गर्नुहुन्छ। यदि बाइबल यो भन्छ भने कुरा सकियो, यहाँ तर्क गर्ने कुरा छैन, वाद विवादको कुरा छैन, सोच्नु पऱ्यो, आफ्नो जीवनलाई निहाल्नु पऱ्यो, कि म भाइलाई प्रेम गर्छु या घृणा गर्छु, कि मेरो जीवनले देखाउँछ कि म भाइहरूलाई प्रेम गर्छु, म भाइहरूप्रति केन्द्रित छु, उनीहरूको खाँचोलाई आफ्नो खाँचो बनाउँछु, कि मेरो जीवनले देखाउँदछ कि म मेरो भाइहरूलाई बलिदान स्वरूप प्रेम गर्छु, मुखले मात्र होइन व्यवहारले प्रेम गर्छु। प्रेमित्रहरू याद रहोस्, भातृ प्रेम नै साँचो ख्रिस्टियनको अपरिहार्य चिन्ह हो, यो चर्चको चिन्ह हो। यही प्रेमले चर्चलाई अरू सबै समुदायबाट भिन्न बनाउँछ। प्रेमले हामीलाई भिन्न बनाउँछ, बलिदान स्वरूप निस्वार्थ प्रेमले हामीलाई भिन्न बनाउँछ। यदि हामीमा प्रेम छैन भने हामी खालि अरू सामान्य समुदायभन्दा हामी कति पनि फरक छैनौँ। तर हामीले ख्रिस्टको प्रेम चाहेका छौँ, यद्यपि हामी पापी थियौँ, पापमा मरेका थियौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, बलिदान स्वरूप प्रेम गर्नुभयो, आफूलाई क्रुसमा बलि गर्नुभयो भने हामीले पनि त्यही गर्न आवश्यक छ। हामीले सुरुदेखि सुनेको सन्देशै यही हो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। यो छनौट होइन, यो आज्ञा हो, अनि यसले देखाउँछ तपाईँ कैनको हो कि तपाईँ ख्रिस्टको हो। जस्तै हामी आज घर जान्छौँ, हामी आफ्नो जीवनलाई निहालौँ, आफ्नो जीवन हामी जाँचौँ, मूल्याङ्कन गरौँ कि मेरो जीवनले, मेरो जिआईले, जीवनशैलीले के सन्देश पठाइरहेको छ, के सन्देश दिइरहेको छ। ख्रिस्टको प्रेमको सन्देश या कैनको घृणाको सन्देश, अनुसार हामी प्रार्थना गरौँ।